दस्तूरी माहिदा, दस्तूर क्या होता है, कानून, ठीक है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की क़ियादत में चलने वाली तहरीक इस्लाम की तारीख़ में दूसरा अजीम तरीन माहिदा वो है जिस पर मदीना की इस्लामी रियासत की बुनियाद रखी गई थी। शायद दुनिया भर की तारीख में मुजर्रत, मुजर्रत क्या होता है, अकेला, किसी एक रियासत का क़याम भी बग़ैर थोड़ी बहुत कुव्वत इस्तेमाल किए हुए नहीं होगा। कुजा के मामला एक नज़रियाती रियासत का हो जिसके असासी नज़रिए ने माहौल में हलचल मचा दी हो, फिर इसका क़याम एक अजनबी माहौल में और गुनागो अनासिर के तावुन से अमल में आए। यह दस्तूरी मायदा मौसन इंसानियत सल्लल्लाहु अलैहि वसल्लम की सियासी बसीरत और कायदाना महारत की एक ऐसी मिसाल पेश करता है जिसका कहीं जवाब नहीं। इस मायदे के फरीकों को देखिए तो इनमें महाजरीन शामिल हैं, अंसार के दो बड़े कबाइल औसो खजरत के मुस्लिम अफराद शामिल हैं, इनके मुशरिक और यहूदी अफराद शामिल हैं, यहूद के मुतद्दत यानी कई कबाइल शामिल हैं, हालांकि इनमें बाहमी चपकलश मौजूद थी यानी इख्तलाफ था, आपस में रस्साकशी थी, लेकिन इसके बावजूद भी उनको मिलना पड़ा। दर हकीकत नबी सल्लम ने नहाली ताल्लुकात, नहाली क्या, माँ की तरफ से जो रिश्तेदारियाँ थी, इसकी वजह से मदीना को बचपन से जानते थे क्योंकि वहाँ रह चुके थे। फिर बहसियत दाई हक आपने मक्का ही के आखिरी दो तीन बरस में मदीना से राबता कायम हो जाने के बाद वहाँ के मखसूस हालात पर सियासी नुक्ता नज़र से अच्छी तरह काविश की थी और हिजरत के बाद मदीना आकर तो बराह रास्त वहाँ के जुमला अनासिर के बाहमी मामलात का फहम हासिल कर लिया था। मदीना की कुल आबादी इस वक्त अंदाजन 5,000 होगी और इस तादाद में तकरीबन नेस्फ यहूदी थे। कितनी थी ये नोट करने वाली बात है, 5,000, आधे यहूद थे तो आधे औसो हजरत। इस सारी आबादी में महाजरीन और अंसार को मिलाकर मुस्लिम गिरोह की तादाद ज्यादा से ज्यादा 500 होगी। थे मिनॉरिटी के मेजॉरिटी, आप पढ़ें कि मुसलमान फिर अकलियत होते हुए वहाँ कैसे छा गए। हम आज बिलियंस में हैं तो अभी तक हम अपना असर नहीं दिखा रहे। वजह क्या थी, इसी फाल, फाल क्या होती है, कारामत, बेदार जागने वाली और मुनज़्ज़म ऑर्गेनाइज्ड अक़लियत के बल पर नबी सल्लम ने 5,000 की आबादी को अपनी क़यादत के हलके में ले लिया। 500 लोग 5,000 को रूल कर जाएं, मानना पड़ा ना मदीना वालों को अल्लाह के नबी की बातों को, ये चाहिए आज। 2 बिलियन मुसलमान पूरी दुनिया पे छा सकते हैं इस वक्त भी, इसी रेशो को अगर देख लें, जाकर किसी से हिसाब किताब करा लें। देखिए ना, वहाँ 1,000 यहाँ 100, 500 निकल गए, 4,500 रह गए ना। एक एक बंदे का फिगर निकाल कर देख लीजिए, आज दुनिया में मुसलमान इस रेशो से भी ज़्यादा है अल्लाह के हुक्म से, लेकिन सोए हुए हैं। अल्लाह हमें जगा दे। अंसार के दोनों कबीले जो 12 ज़िमनी, ज़िमनी क्या होता है, सब छोटे लेवल के ज़िमनी कबाइल में बटे हुए थे, साइड रोड जैसे होती है ना छोटी चीज़, यानी बड़े कबीले फिर उसके अंदर छोटे कबीले, एक तारीख आवेजिश रखते थे और आम आबादी भी तसादम दर तसादम के चक्कर से थकी हुई थी, यानी लड़ लड़ के थक चुके थे, क्योंकि हमेशा कुछ अरब और कुछ यहूदी एक तरफ और कुछ अरब और यहूदी दूसरी तरफ होकर जंगो जदल में पड़े रहते थे। अब अमन की प्यास मौजूद थी, इस मकसद से एक तामीरी क़्यादत की तलब कार फरमा थी। कुछ ही मुद्दत पहले क़्यादत का खला पुर करने के लिए अब्दुल्ला बिन उबई की ताजपोशी की तैयारियां शुरू भी हो चुकी थीं, लेकिन यकायक नबी सल्लम और आपकी दावत से तारुफ हासिल हो जाने पर अंसार इधर मुतवज्जे हो गए। खुद यहूदियों का हाल भी ये था कि इनके दो बड़े गिरोह जो दाखिली तौर पर 10 कबीलों में मुनकसिम थे, बाहम दिगर हरीफ थे और एक गैर नस्ल और गैर इलाके में इन्हें अंदेशा था कि कहीं मिट मटा ना जाएं। फिर जब यकायक नबी सल्लम ने अंसार को अपने साथ वाबस्ता कर लिया और इनके साबिक हलीफाना रवाबित यहूदियों से टूटने लगे, तो इस वक्त यहूद ने अपने पैरों तले से ज़मीन सिरकती महसूस की। इस सूरत हाल में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने यहूद के हक में वही इलाही के तहत तालीफ़ कुलूब, तालीफ़ क्या होती है, अल्लाह फयुअल्लिफ़ दिल जोड़ना, यानी उल्फत पैदा करना, दिलों में मोहब्बत डालना, दिल नरम करने और इनके बेहतरीन जज्बात को अपील करने की सईए बलीग की, सई कोशिश, बलीग پہنچنے والی، تو سیاسی وحدت قائم کرنے کے لیے میدان ہموار ہو گیا۔ مدینہ کی آبادی کے جملہ عناصر کیا ہوتے ہیں؟ جملہ کہتے ہیں کمپریہنسو کو۔ ان کے مفاد اور مسائل کا شعور حاصل کرنا اور ان کی نفسیات کو مناسب رخ پر ڈالنا اور پھر اس عظیم سیاسی کارنامے کو بہت ہی کم مدت میں سر انجام دے لینا، محسن انسانیت کی سیاسی عظمت سے ہمیں مرعوب کر دیتا ہے۔ الحمدللہ، اللہ کے نبی کی یہ چیز بھی اگر آپ غور کریں نا تو واقعی ہمارے دلوں میں آپ کا روح پیدا کر دیتی ہے۔ مسلم جماعت جو الاعتقاداً اور اخلاقاً محمد صلی اللہ علیہ وسلم کی قیادت کے تحت انتہائی مضبوط تنظیم رکھتی تھی اور پھر بیعت عقبہ نے اسے ایک سیاسی انقلابی پارٹی کی حیثیت بھی دے دی تھی، نیز یہ اپنی اصولی دعوت کے زور سے نشو و نما پانے کی صلاحیت بھی رکھتی تھی۔ اس نے مدینہ میں سیاسی لحاظ سے مرکزی اہمیت حاصل کر لی۔ انصار کے قبائل میں نہ کوئی جوابی نظریہ یا رد عمل موجود تھا اور نہ کوئی مقابل کی مثبت یا منفی ذہن کی قیادت، کیونکہ ان کے سرداروں کی بیشتر تعداد پہلے ہی اسلامی تحریک کی طرف کھینچ آئی تھی۔ ان کے اندر کے مشرک اور یہودی افراد اچھی خاصی بڑی تعداد رکھنے کے باوجود کوئی مخالفانہ حرکت نہیں رکھتے تھے، بلکہ پرسکون تھے اور سیاسی حیثیت سے سرکردہ مسلم عناصر کے پیچھے چلنے والے تھے۔ یوں بھی کوئی اکا دکا عرب یا یہودی قبیلہ مسلم جماعت کے مقابلے میں کچھ وزن نہیں رکھتا تھا۔ مدینہ کی آبادی کے عناصر کی یہ ترتیب نبی صلی اللہ علیہ وسلم کے نقشہ کار کے لیے بالکل سازگار تھی۔ سازگار کیا ہوتی ہے؟ سوٹیبل۔ اور آپ نے ابتدائی مسائل سے فارغ ہوتے ہی چند ماہ کے اندر اندر ہیئت سیاسیہ کی تشکیل کر دی۔ جی، یہ ہیئت سیاسیہ کیا ہے؟ دیکھیے ایک ایجنڈا ہوتا ہے نا، یعنی کام کرنا کیا ہے، یہ مراد ہے۔ مذکورہ والا معاہدہ جو یورپین مستشرقین، مستشرق کون ہوتا ہے؟ دیکھیے مستشرق اس ہسٹورین، ہسٹری لکھنے والے کو کہتے ہیں جو ہو غیر مسلم اور اسلام کی ہسٹری لکھے۔ یورپین مستشرقین کے تجزیے کے مطابق 53 دفعات کے، اس کی چھوٹی چھوٹی رولز ہوتے ہیں، 53 دفعات پر مشتمل ہے۔ تاریخی ریکارڈ کی بنا پر اس معاہدے کے متعلق ایک اختلاف یہ ہوا ہے کہ بعض لوگوں نے پوری دستاویز کا 1 ہجری میں لکھا جانا بیان کیا، بعض نے تحقیقی رائے یہ بھی دے دی کہ اس کا ایک حصہ 1 ہجری اور دوسرا حصہ اس میں غزوہ بدر کے بعد شامل کیا گیا۔ یعنی مغربی تقسیم کے مطابق دفعات 1 سے 23 1-23 اور 24-47 دو الگ الگ حصے ہیں۔ ہم اگر اس دوسری رائے کو قبول کر لیں تو اس صورت میں بھی رسول اللہ صلی اللہ علیہ وسلم کی سیاسی حکمت کار فرما نظر آتی ہے۔ آپ نے پہلے مہاجرین اور جملہ انصار یعنی مسلم اور غیر مسلم پر مشتمل ہیئت سیاسیہ کی تشکیل کر دی۔ اس کے وجود میں آ جانے کے بعد یہودی قبائل نے اپنے آپ کو الگ رکھتے ہوئے کمزور اور معارض خطر میں محسوس کیا ہوگا، خطرہ محسوس ہوا اپنے اوپر، کیونکہ سیاسی لحاظ سے وہ بالکل ہوا میں معلق ہو گئے تھے، ہینگنگ تھے۔ پھر جب انہوں نے مسلم طاقت کو میدان بدر سے اپنی توقعات کے خلاف فاتح بن کر نکلتے دیکھا ہوگا تو انہیں فکر ہوئی ہوگی کہ ہم کو بروقت مدینہ کی ہیئت سیاسیہ میں اپنی جگہ بنا لینی چاہیے۔ حیت یعنی سانچہ کہہ لیجئے، کہ جو سیاست کا سانچہ تھا اللہ کے نبی کی اسٹریٹجی سے، یہود تو اس میں سے نکل ہی گئے، تو ان کو احساس ہوا کہ نہیں، ہمیں اندر رہنا چاہیے ورنہ ہمیں تو بالکل ایک طرف کر دیا جائے گا۔ یہ دستوری دستاویز جن کی نظیر بقول ڈاکٹر حمید اللہ پہلے کی تاریخ میں قطن نہیں مل سکی، اعلیٰ درجے کے سیاسی سلیقے سے لکھی گئی ہے، نہایت ہی مختار دستاویزی زبان میں ہے، اور اس میں نبی صلی اللہ علیہ وسلم نے اپنی مطلوبہ نظریاتی و سیاسی اقدار کو مختلف عناصر سے تسلیم کرایا ہے۔ یہ مناسب موقع ہے۔ اس دستاویز کے اہم ترین مندرجات کیا ہوتے ہیں؟ جو چیزیں اس میں درج ہیں، ان پر نگاہ ڈالیں تاکہ اس کی سیاسی قدر و قیمت کا صحیح اندازہ کیا جائے۔ اس دستاویز کا آغاز بسم اللہ الرحمن الرحیم سے ہوا اور اس کا سر عنوان ہے حاضر کتاب من محمد نبی صلی اللہ علیہ وسلم، یعنی لکھی ہوئی بات۔ نوشتہ کیا ہوتا ہے؟ لکھی ہوئی بات۔ نوشتہ محمد صلی اللہ علیہ وسلم کی طرف سے ہے جو نبی ہیں، گویا پیرائیہ آغاز ہی میں نظریہ اساسی کی بنیاد رکھ دی گئی، یعنی نبی صلی اللہ علیہ وسلم کی رسالت کو اس کے پہلے جملے میں سمیٹ دیا گیا۔ اس دستاویز پر مبنی حیت اجتماعیہ کا مرکزی عنصر بہرحال مسلم جماعت کو قرار دیا گیا۔ مثلاً پیرایا آغاز میں دستوری نوشتے کا دائرہ یوں نامزد کیا گیا، بین المومنین والمسلمین من قریش و یثرب، और इस पर इजाफा है कौन, वमन तबाहुम फलहक बिहिम व जाहद माहुम। गोया रियासत का मरकजी उनसर मक्का और मदीना कहले ईमान है और बक्या इनके ताबे लाहक और हामी होने की सूरत में शहरियत से बहरामंद है। यानी आप ये इस वक्त मदीना का लॉ पढ़ रहे हैं कि वहाँ ये जुमले लिखे हुए थे कि जो हक की पैरवी करेगा वो ऊपर होगा और बाकी उसके सब ताबे होंगे। चुनाचे यहूद के कबाइल को शरीक माहिदा करके मोमिनीन के साथ के अल्फाज से सियासी उम्मत वाहिदा में शुमार किया गया 25-35 दफात में। फिर ये बात भी दर्ज है कि अहले ईमान दूसरे इंसानों के बिल मुकाबल आपस में एक दूसरे से भाईचारा रखते हैं। दफ़ा 15 फिर सुलह और जंग में तमाम मुसलमानों को मुश्तरिक करार दिया गया। दफ़ा 17 फिर ईमान वालों पर लाजिम ठहराया गया कि वो किसास के लिए मिलकर उठें और कातिलों को पनाह न दें। नीज अगर इन पर ज्यादती करके खून बहाया जाए तो इसका इंतकाम लेंगे। ये 1921-22 दफ़ात हैं। फिर लाजिम किया गया कि कोई ईमान वाला किसी काफिर के बदले किसी मुसलमान की जान न लेगा और न किसी ईमान वाले के खिलाफ किसी काफिर की मदद करेगा। दफ़ा 14-14 मुसलमानों का अदना तरीन फ़र्द भी किसी को पनाह दे सकता है और इसे अल्लाह के ज़िम्मे की हैसियत से सबको निभाना होगा। दफ़ा 15 जब कोई इख्तलाफ वाक़ हो तो अल्लाह और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की तरफ रजू किया जाएगा। दफ़ा 23 मुत्तकी ईमान वालों पर वाजिब किया गया कि वो हर जुर्म गुनाह और तादी तादी के ज़्यादती किस सूरत में इसके इंसदाद इंसदाद सद रोकना दीवार बांधना हाँ इंसदाद में मुत्तहिद होंगे। दफ़ा 13 इब्तदाई हिस्से में दस्तूर की नज़रियाती रूह को नुमाया करने के लिए बार बार ये जुमला आता है कि फ़लाँ फ़लाँ मुस्लिम कबीला फ़िदिया वगैरह के मामलात में मारूफ और किस्त पर यानी इंसाफ पर कारबंद होगा और वो भी इस मफहूम के साथ जो बैनुल मोमिनीन मुसल्लिमा हैं। दफ़ा 3-12 नहायत अहम इस्लामी इस्तिलाह फ़ी सबीलिल्लाह भी शामिल दस्तूर की गई। दफ़ा 19 इस तरह जुल्म और बिरा और इस्म की इस्तिलाहात भी मतन में दाखिल हुई। दफ़ा 36 इससे भी बढ़कर ये तक शामिल दस्तावेज़ है कि मुत्तकी ईमान वाले सबसे सीधे रास्ते पर हैं। दफ़ा 20 वइन्न नस्र लिल मज़लूम के अल्फाज़ से खालिस इस्लामी कुलिया जो बैनुल इंसानी भी है तस्लीम करा लिया गया और ये भी कि अल्लाह इसके साथ है जो इस सहीफ़े के मंदरजात यानी जिसमें दर्द चीज़ें इसकी तामील ज़्यादा से ज़्यादा इखलास व वफा शुहरी से करे। दफ़ा 42, 46 और 47 42, 46, 47 इस दस्तावेज़ में सियासी उमूर को जिस खूबी से तय किया गया इसका जायज़ा भी लीजिए। दस्तावेज़ में शुरका यानी जो शरीक थे उनके सकनी इलाके, सकनी क्या होते हैं, जहाँ वो रहते हैं, यानी जौफे मदीना, जौफ के मिडल बीच का मदीना का हिस्सा जिसका रकबा तकरीबन 100 मुरबा मील था। मदीना का जुग्राफियाई माहौल पीछे बात हो गई उस पर, न सिर्फ ये कि इस्लामी रियासत की इब्तदाई सरजमीन टेरिटरी करार दिया गया बल्कि इसे हरम मुकद्दस भी करार दिया गया। 39 आप जानते हैं ना कि मस्जिद नबी के इर्द गिर्द का हिस्सा भी हरम है जैसे खाना काबा के इर्द गिर्द का कुछ हिस्सा। इस माहदे के जुमला शुरका को एक सियासी वहदत इन्नहुम उम्मतुन वाहिदतुन मिन दूनिन नास करार दिया गया। दफ़ा 1 है ये दफ़ा इस्लामी हिकमत की मजहर है यानी उसका इजहार है कि पहले से तय कर दिया गया कि यहूद में जो भी हमारी तबाह करे इसे मदद और मसावात बहकूक़ के शहरियत हासिल होगी। ये गोया पेशबंदी भी थी और तरगीब भी। दफ़ा 16 कमाल सियासत का शाहकार यह है कि इख्तलाफ होने पर अल्लाह और उसके रसूल की तरफ रुजू किया जाएगा। दफ़ा 23 कोई झगड़ा या कत्ल वाक़ हो तो अल्लाह और अल्लाह के रसूल मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की तरफ रुजू किया जाएगा। दफ़ा 42 किसी ज़ख्म या मार का बदला लेने में रुकावट नहीं डाली जाएगी। दफ़ा 36 जालिम के जुल्म या कातिल के जुर्म का वबाल सिर्फ इसकी ज़ात और इसके घराने में खून बहाव में ख़ानदान शरीक होता था इन पर होगा, किसी दूसरे पर नहीं। दफ़ा 25 और 26 सियासी हैयत के इब्तदाई वाहिद कबीलों को करार दिया गया और इनको तस्लीम करके इन पर मरकजी इकतदार कायम किया गया। दिफाई सियासत के लिहाज से ये बातें तय पाईं कि अगर यसरब पर हमला हो, यसरब क्या है, मदीना का पुराना नाम, तो शुरका के लिए बाहमी इमदाद करना ज़रूरी होगा। दफ़ा 44 अगर माहदे के किसी फरीक से कोई जंग करे तो इसके खिलाफ सारे शुरका सच्चे जज्बे से इमदाद करेंगे। दफ़ा 37 इस दस्तावेज़ ने इस एक दफ़ा के जरिए दिफाई बाला दस्ती भी नबी सल्लम के हाथ में दे दी कि कोई भी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की इजाज़त के बगैर फौजी कार्रवाई के लिए नहीं निकलेगा। दफ़ा 36 کسی فریق کی اپنی مذہبی لڑائی کے بارے میں شرکا کی کوئی ذمہ داری نہ ہوگی۔ دفعہ 45، اگر شرکا کو کسی صلح کے لیے مدعو کیا جائے تو سب کے ساتھ وہ بھی صلح کریں گے۔ قریش کے حلیفانہ تعلقات کا قطعی خاتمہ کرنے کے لیے یہ بھی منوا لیا گیا کہ کوئی مشرک یعنی غیر مسلم شہری قریش کے جان و مال کو کوئی پناہ نہ دے گا اور نہ اس سلسلے میں کسی مومن کے آڑے آئے گا۔ دفعہ 20، اور قریش کو کوئی پناہ نہ دی جائے گی اور نہ اس کو جو انہیں مدد دے گی۔ دفعہ 43، جنگی مصارف کے متعلق یہ حقیقت پیش نظر رکھتے ہیں کہ یہودی اپنا حصہ ادا کرنے میں کنجوسی دکھائیں گے، اور اگر اجتماعی فنڈ ان کے ہاتھ میں گیا تو وہ خیانت سے کام لیں گے۔ نبی صلی اللہ علیہ وسلم نے کمال بصیرت سے معاملہ یوں طے کیا کہ ہر فریق اپنے اپنے جنگی مصارف خود برداشت کرے گا۔ دفعہ 44 اور 37، اقتصادی یعنی منی میٹرز اکنامیکل، اقتصادی لحاظ سے ایک طرف خون بہار قیدیوں کے فدیے کا بار عرب کے معروف طریقے پر شخص متعلق کے قبیلے پر پھیلا دیا گیا، یعنی اگر کسی ایک قبیلے کا کوئی شخص مارا جاتا ہے تو خون بہا کون دے گا، یعنی پورے قبیلے کی طرف اس کو ڈال دیا گیا۔ غیر مستطیع مقروض، غیر مستطیع کون ہوتا ہے؟ جو استطاعت نہیں رکھتا اپنا قرض ادا کرنے کی، اس کے قرض کی ذمہ داری بھی اجتماعی کر دی گئی، یعنی سب مل کر پھر اس کا قرض ادا کریں گے۔ مذہبی آزادی کے لیے، جس کو ریلیجس فریڈم کہتے ہیں، اس کی وضاحت کر دی گئی کہ مسلمانوں کے لیے ان کا دین اور یہود کے لیے ان کا مذہب۔ دفعہ 25، در حقیقت مسلم جماعت تو سیاست اور دین دونوں کے لحاظ سے ایک وحدت تھی اور اس پر دوہری ذمہ داریاں آئی تھیں، مگر خالص سیاسی رابطے کے دائرے میں جملہ شرکا کو اپنے اپنے مذہب پر چلنے کی آزادی دی گئی۔ آپ ان نکات کو دستاویز کے خلاصے کی حیثیت سے زیر نظر لائیے اور پھر ایک ایک جز پر غور کیجئے کہ نبی صلی اللہ علیہ وسلم نے کس حکمت سے اپنی آئیڈیالوجی کو دستور کی اساس روح بنایا، مسلم جماعت کو مرکزی حیثیت دلائی، اپنی قیادت اور اتھارٹی سیاسی دفاعی عدالتی ہر لحاظ سے منوائی، قریش کا مقابلہ کرنے کے لیے سب کو مشترک نقاط پر جمع کر لیا اور بے شمار خطرات کے رخنے پہلے سے بند کرا لیے۔ واضح رہے کہ اس معاہدے کی نوعیت ایک دستوری دستاویز کی ہے جس کے کسی ایک فریق کو یہ حق نہیں پہنچتا کہ وہ جب چاہے علیحدگی اختیار کرے یا معاہدہ توڑ دے۔ ایسا کرنا سرے سے اس حق شہریت کو ختم کر دیتا ہے جسے اسلامی ریاست کے حدود میں یہی معاہدہ خلق کر رہا تھا۔ یہی وجہ کہ جن یہودی قبائل نے بعد میں اس معاہدے کو پوری طرح پامال کیا یعنی ختم کر دیا یا اس کا حال خراب کیا، ان کے خلاف وہ کارروائی کی گئی جو غداروں اور باغیوں کے خلاف کی جاتی ہے۔ یا ضمناً، ضمناً کس کو کہتے ہیں؟ سائڈ پوائنٹ۔ فرضیت ہجرت کے اس اہم نقطے کو اس دستاویز کی روشنی میں سمجھ لینے کا موقع ہے۔ مدینہ کی ریاست کی اساس جس مسلم جماعت پر رکھی گئی فرضیت ہجرت کا ایک مقصود یہ تھا کہ جماعت زیادہ سے زیادہ مضبوط ہو۔ اس میں شک نہیں کہ عرب کے قبائلی نظام میں متفرق اکا دکا مسلمانوں کا پڑے رہنا اس امر کا موجب ہو سکتا تھا کہ وہ تھوڑی بہت کشمکش کر کے بالآخر جاہلی معاشرے میں تحلیل ہو جائیں یا جبر و تشدد کا شکار ہو جائیں، اس وجہ سے بھی ایک ایک ذرے کو سمیٹ لینا ضروری تھا۔ لیکن اس کے ساتھ ساتھ مدینہ کی اسلامی ریاست کا استحکام بھی پوری اہمیت سے اس بات کا تقاضا کرتا تھا۔ بعد میں جب یہ دونوں ضرورتیں باقی نہ رہیں تو لا ہجرت بعد الفتح، کہ ہجرت اب نہیں ہے فتح کے بعد، یعنی جب مکہ فتح ہو گیا تو اب اس کے بعد کوئی مدینہ چھوڑ کے مکہ جائے تو ظاہر ہجرت نہیں ہے، یہ وہ بھی مسلم یہ بھی مسلم شہر، یعنی جب سارا عرب دارالسلام بن گیا اور مدینہ کی قیادت کے زیر نگین آ گیا اور اسلام لانے والوں کے لیے کسی علاقے میں بھی مزاحم، مزاحم کیا ہوتا ہے؟ رکاوٹ، مزاحمت ڈالنے والی فضا باقی نہ رہی تو مدینہ ہجرت کر کے آنے کی پابندی اٹھا لی گئی۔ اس معاہدے کے مطابق مدینہ کی اسلامی ریاست وجود میں آئی، محمد صلی اللہ علیہ وسلم کی قیادت قائم ہوئی، 100 مربع میل علاقے میں جو 5000 کی آبادی رکھتا تھا مسلمانوں کو دعوت حق کے لیے بالکل کھلا دائرہ پہلی بار حاصل ہوا، جہاں اسلام کا سیاسی اقتدار بھی دعوت کے کام میں ازحد ممد تھا یعنی مددگار تھا۔ پھر اس علاقے کے آس پاس جا کر کام کرنے کے لیے اسلامی حکومت کا وجود کارکنوں کے لیے پشتبان بن گیا۔ پشتبان کیا ہوتا ہے؟ مددگار، یعنی اس کو پشت کہتے ہیں، بیک کو، ہاتھ دینے والا، یعنی اس کی کمر کو مضبوط کرنے والا بن گیا۔ بس یہ کہہ لیجئے کہ آج کے حکمرانوں کو اور آج کے سیاست کے جو نمائندے ہیں ان کو ایسی باتوں کو بتانے کی ضرورت ہے۔ اگر دل سیدھے ہو جائے نا، سوچ سیدھی ہو جائے، باقی سارے کام ہو جائیں گے۔ چلیے پھر یہاں رکتے ہیں۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، أستغفرك أتوب إليك. ربنا تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم. وصلى الله تعالى خير خلقه وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. آمين.